وقت کے ہنگاموں میں، اطلاعات و معلومات کے شور میں ہر کوئی سننا چاہتا ہے خوشبو جیسی بات۔
خوشبو جیسی بات، شاید ملک کا سلام قبول کیجیے۔ سامعین، کچھ ہی سال ہوئے جب میرے ایک دوست کے رشتے کے چچا یہ سوچ کر لاہور پہنچے کہ ان کا بھتیجا، جس کے افسرانہ ٹھاٹھ کی آبائی گاؤں میں دھوم مچی ہوئی ہے، لارڈ صاحب کے دفتر یعنی پنجاب سیکرٹیریٹ میں پھنسا ہوا ایک کام نکلوانے میں ان کی مدد کرے گا۔ یہاں ہفتے بھر کے قیام کے دوران انہوں نے اس سلسلے میں کوئی 3 مرتبہ یاد دہانی بھی کرائی، مگر اصول پرست افسر کا جواب یہی تھا کہ کام خلاف قانون ہے، اس لیے سفارش نہیں کی جا سکتی۔ گاؤں واپس جانے سے پہلے جب یہی قصہ چوتھی بار چھیڑا گیا تو میرے دوست نے قدرے جھلا کر کہا کہ چاچا جی، آپ میری بات کیوں نہیں سمجھ رہے؟ دیکھ اسلم، تیری بات کو سمجھنے میں میرا نقصان ہے، اس لیے میں کیوں سمجھنے کی کوشش کروں؟ چچا کی مصلحت اپنی جگہ، لیکن محسوس یہ ہوتا ہے کہ مسئلہ کسی مخصوص دفتر کا نہیں، بلکہ ارد گرد کے حالات کا جائزہ لینے کے لیے ہم میں سے ہر کسی نے الگ الگ نمبر کا چشمہ چڑھا رکھا ہے۔ محرم کی پہلی شام سے، جو اتفاقاً میری والدہ کی رحلت کا دن بھی ہے، مسجدوں اور امام بارگاہوں کے سیکیورٹی انتظامات سے نظریں چرانا اب کسی کے لیے ممکن نہیں رہا۔ مسلمان اکثریت کے اس ملک میں یہ ایک بہت بڑی حقیقت ہے۔ پھر بھی اپنے آپ کو ٹٹولوں تو یوں لگتا ہے کہ میری آنکھوں نے شاید آج بھی سبز رنگ کی وہی ڈھال اوڑھ رکھی ہے جسے عام لوگ شدید گرمی میں دھوپ سے بچنے والی عینک کہا کرتے تھے۔ یہ ہے چلچلاتے موسموں کے خلاف خود مدافعتی کی ایک تدبیر، وگرنہ آج کون مانے گا کہ بچپن میں آنکھ کھلتے ہی سیالکوٹ شہر میں ہمارے محلہ ٹبا سیدہ نے مجھے جس دائمی عینک کا تحفہ دیا، اس میں تو ویریلیکس شیشے لگے ہوئے تھے۔ ویریلیکس شیشے یعنی وہ لینس جن سے دور، نزدیک اور وسطی فاصلے کے علاوہ لا تعداد درمیانی نقطوں کو بھی دیکھا جا سکتا ہے۔ اس کے لیے نہ شعوری کوشش کی ضرورت ہوتی ہے، نہ یہ ڈر کہ نظر آنے والی شکلیں خام خواہ ٹیڑی میڑی ہو جائیں گی۔ پتہ نہیں میری یہ بات کسی کی سمجھ میں آئی یا نہیں، دراصل سیالکوٹ میں ہمارا رہائشی علاقہ شاعر مشرق والے بازار چوڑی گراں کے نواح میں اسی پہاڑی نما ٹیلے پہ واقع تھا جہاں محلہ کشمیریاں، ککے زیاں اور ماماراں، پھر ان سے پرے جالیوں اور پانی کی بڑی ٹانچی والے محلوں کے ساتھ ٹبے کا لاحقہ ہمیشہ لگایا جاتا تھا۔ ٹبا یعنی اونچی پہاڑی نما جگہ۔ اب جیسا کہ نام سے ظاہر ہے، ہمارا ٹبا سیداں موسوم تو سید بادشاہوں سے تھا، مگر تعداد پہ جاؤ تو 30-35 گھروں پہ مشتمل اس چھوٹی سی آبادی میں سیدوں کے گھرانے درجن بھر سے زیادہ نہیں ہوں گے، باقی سب تو مجھ جیسے کمزور ایمان والے امتی تھے۔ یہ ماڈرن یورپ کی نہیں، میرے بچپن میں آبائی محلے کی بات ہے کہ مقامی برادری کا تصور خاندانوں کی بجائے بڑی حد تک سکونتی رشتوں سے منسلک رہا۔ سارے لوگ ہی بھلے مانس، خوشی غمی، شادی بیاہ اور پنجابی محاورے میں مرن جیون سبھی کچھ سانجھا تھا۔ بارات اترتی تو مہمانوں کو جنج گھر میں بٹھاتے، مرگ ہوتی تو پھوڑی برگد کے نیچے بچھتی۔ یہ بات میرے کئی نوجوان دوستوں کی سمجھ میں نہیں آئے گی کہ اس گھلے ملے کھلے ڈلے ماحول کے مسلمان کیا اتنے بیکورڈ تھے کہ کبھی کسی نے ایک دوسرے کے مسلک میں دخل دینے کی کوشش نہ کی، نہ یہ کرید کے سید اور غیر سید کے طور طریقوں میں آخر کیا فرق ہوتا ہے۔ صرف ہمارا خاندان ہی نہیں، کشمیری محلے سے جڑے ہوئے ہر ٹبے کی لڑکیاں ان شاہوں کی سب سے بڑی بہن استانی شکر جان کی شاگرد تھیں، جو टीले की उस बलंतरीन चोटी पर रहते जिसका मकबूल नाम था ऊपर वाली ढक्की। मुझे 4 साल की उम्र में मोहल्ले के जेरी हिस्से में एक घर के बैरूनी सहन के अंदर बड़े लड़कों के साथ क्रिकेट खेलना भी याद है, जब अब्बा के दफ्तर में काम करने वाले शब्बीर शाह ने पहली बार बताया कि विकटें कवर न की हों तो टांग पर गेंद लगने से खिलाड़ी आउट नहीं होता। और यूं इस अदालती फैसले के नतीजे में मुझे एक और बारी मिल गई। प्रोग्राम में आज मुझे जाना तो किसी और तरफ था, मगर उस क्रिकेट वाले अहाते से निकलकर जहां LBW का कानून पहली बार समझ में आया, बाएं मुड़ जाएं तो सीधे हाथ पे तीसरा घर है जिसकी डेवड़ी में धनिया प्याज बेचने वाले शाहजी नाम के बुजुर्ग आज की सलाह में सलाद के आइटम 2-3 चंगेरों में सामने रखकर बैठे रहते। चमकता हुआ गोल चेहरा जिस पे रोब, शफकत और धीमेपन की आमेजिश, सर्दियों में फौजियों वाली अंगोला शर्ट में मलबूस, देखने में सब्जी फरोश हरगिज ना लगते। मैं धनिया प्याज लेने के लिए जाता तो खिल उठते, स्कूल की बातें पूछते और अंग्रेजी और उर्दू नज़मों की फरमाइशें होती। मेरे लिए तो खैर आज भी मज़े हैं कि जब चाहूँ ख्यालों में शाह साहब के सामने पीढ़ी पर बैठकर नज़में सुनाने लगता हूँ, और बुढ़ापे में शोहर से हसीन तर शाहनी जी मेरे दाएं आ बैठती हैं। बखुदा दिल ने उस वक्त भी यही कहा था, ये दोनों तेरे अव्वलीन दोस्त हैं। आज की तारीख में शायद आप पूछना चाहें कि अच्छा तुम्हारे मोहल्ले में क्या मुहर्रम की मजलिस होती थी? भाई होती थी, मगर बच्चों को पता ही नहीं था कि ये मजलिस हो रही है। बस शादी वाले घर के साथ वाले मकान में, जो शायद उन्हीं के किसी अजीज की मिल्कियत हो, शाम ढले चंद दर्जन लोग जमा होते, लहन से कुछ पढ़ा जाता, फिर हल्की हल्की सिसकियों की आवाज़ गूंजती जिसे सुनकर करीबी घरों के मकीन भी सोगवार हो जाते। पर ये रूटीन की चीज़ थी। सो मेरा बचपन का दोस्त इफ्तखार आज भी तस्दीक करेगा कि अपने मोहल्ले में हमने तफरीक की कोई लकीर न देखी, न मुहर्रम से पहले न मुहर्रम के बाद। बस जो सुने उसका भला, जो ना सुने उसका भी भला, यही चलन आशूरे के जुलूस में रहता कि हिस्सा ना लेने वाले भी एक बावकार अकीदत का रवैया अपनाए रखते। सियालकोट में तकसीम से पहले पानी, शरबत और दूध की सबीलों में गैर मुस्लिम भी पेश पेश थे, जबकि लाहौर में जुलूस के दौरान मरहम पट्टी वाले रजाकारों में अपने मामू को कई बार देखा। फिर भी सियालकोट के आज़ादार इसलिए मुनफरिद हैं कि दो दरवाजे के चौक से इमाम अली उल हक के मज़ार तक जहां जुलूस का इख्तिताम होता, वो उस रास्ते को अपना लेते जिससे अप्रैल 1944 में बानी पाकिस्तान मोहम्मद अली जिनाह की सवारी गुजरी थी। इसी रास्ते पर अड्डा पसरूरिया के मोड़ के पास डॉक्टर फाजिल बट के क्लिनिक की सीढ़ियों से मुझे मुहर्रम का जुलूस दिखाते हुए एक मरतबा वालिद ने बताया था कि उन्होंने ऐन इस जगह खड़े होकर कायद पे गुलाब के फूल बरसाए, जिन्हें जम्मू में महाराजा के पैलेस समेत कई बागात से एक रात पहले इकट्ठा करके सुबह सुबह एक चादर में बांधकर सियालकोट लाया गया था। उसी से पहर तालाब मौला बख्श के जलसे में हमारा खुदा एक, हमारा रसूल एक, हमारी किताब एक, ये तकरीर सुनकर सैयद अताउल्लाह शाह बुखारी के हुक्म पर कश्मीर की उधमपुर जेल में डोगरा हुक्मरानों की कैद काटने वाले मेरे दादा चुपके से मान गए थे कि बाबा जना कहता तो ठीक ही है। सामईन, अगर बाबा ठीक थे तो फिर आज जो कुछ हो रहा है उसमें कहीं ना कहीं हमने गड़बड़ ज़रूर की है। ये दुरुस्त है कि इंसानी सूरत हाल में सानहे करबला जैसे अहद आफरी वाक़े की तमाम जुज़ियात को ज़मानी फ़ासलों से मिनोअन समझ लेना कोई हिसाब का सवाल नहीं। इल्मी सतह पे एक मसला तारीख नवीसी के लवाजमात का भी हुआ करता है कि किसकी गवाही कितनी वकी है, कौन सा रावी कितना काबिल एतमाद है और किन दस्तावेजात का मतन किस हद तक मोतबर है। फिर हकायक को एक तरतीब और तनासुब से जोड़ लेना ही काफ़ी नहीं, اگلی مشکل یہ ہوگی کہ ہم جن حوالوں کی بنیاد پر ان سچائیوں کو ذہن میں انٹرپریٹ کر رہے ہیں وہ حوالے خود کتنے پائیدار ہیں۔ اس کا جواب چاہیں تو تاریخ نگاری پر ڈاکٹر مبارک علی اور پروفیسر خرم قادر کی کتابیں پڑھ لیں، یا علاقائی سلامتی کے تناظر میں حالات کی پرکھ کے لیے پروفیسر حسن عسکری رضوی یا جنرل طلعت مسعود سے رجوع کر لیں۔ سامعین، یہی وہ مقام ہے جہاں علم و بس کریں و یار، یہ قلندرانہ نعرہ لگانے والوں کے لیے کربلا کے شعری استعارے کی ڈومین شروع ہو جاتی ہے۔ میری مراد ہے رہتی دنیا کے لیے انتہا درجے کی صلح پسندی، اصول پرستی اور سچ کی آخری حد تک پاسداری کرنے کے اس تمدن سے جس میں ہر رہ جو ادھر کو جاتی ہے مقتل سے گزر کر جاتی ہے۔ اسی نے فیض احمد فیض جیسے سیکولر تخلیق کار کے یہاں طبل و علم، دست و ناخن قاتل اور سرخی لب خنجر کو واقعاتی معنی کی بجائے علامتی مفہوم عطا کیا، اور جوش ملیح آبادی جیسے سماج، سیاست اور مروجہ اخلاقیات کے باغی یہاں تک کہہ گئے کہ انسان کو بیدار تو ہو لینے دو، ہر قوم پکارے گی ہمارے ہیں حسین۔
ابھی آپ سن رہے تھے خوشبو جیسی بات شاہد ملک کے ساتھ، پروڈیوسر زبیر بشیر، پیشکش ایف ایم 101 ریڈیو پاکستان لاہور۔